यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। समृद्धि, राष्ट्रिय हित र परिवर्तनलाई केन्द्रमा राखेर अघि बढ़नुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। निरंकुश राजतन्त्रमा विकास र सुशासन हुन नसकेकाले नै जनताको संघर्षबाट लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उहाँको भनाई। आगामी आर्थिक वर्षको बजेट विकासमुखी, महत्वाकांक्षी र प्रविधिलाई प्रोत्साहित गर्ने गरी आएको उद्योगी व्यवसायीहरूको प्रतिक्रिया। मनसून भित्रिएको 24 घण्टा नबित्दै पूर्वी नेपालका विभिन्न क्षेत्रमा बाढ़ीले क्षति। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आज देखाइने। र गाजामा स्थायी शान्तिको प्रतिबद्धता भए मात्रै युद्ध विरामका लागि तयार हुने विद्रोही समूह हमासको अडान।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समृद्धि, राष्ट्रिय हित र परिवर्तनलाई केन्द्रमा राखेर अघि बढ़नुपर्ने बताउनु भएको छ। नेपाल बुद्धिजीवी परिषदको 11 राष्ट्रिय महाधिवेशनको हिजो काठमाण्डुमा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले व्यक्तिगत महत्वाकांक्षा नभई राष्ट्रिय हितलाई केन्द्रमा राखेर अगाडि बढ़नुपर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले सही कुराको समर्थन गर्दा झोले भनेर आलोचना गर्ने र सबै क्षेत्रमा खोट देख्ने चिन्तनबाट माथि उठ्न र विचलित नभई राष्ट्रिय एकता र परिवर्तनको विचार बोक्न आग्रह समेत गर्नुभयो।
हामीसँग विश्लेषणात्मक क्षमता हुनुपर्छ। सत्यमा उभिएर असत्यको खण्डन गर्नुपर्दछ। तथाकथित आलोचनात्मक चेत भनेर जेमा पनि खोट खोज्ने प्रवृत्ति, यो आवश्यक छैन। कहाँ गल्ती भेटिन्छ, कहाँ खोट लाउन पाइन्छ, कहाँ अर्घ्यलाई देखाउन पाउँछ, त्यो खोजेर कुनै बौद्धिक व्यक्तित्व हुने होइन। थालिसकेको राजतन्त्रको पक्षमा म त रैतान हुन तयार छु भनेर नारा लाउन हुने, म प्रभुको दास हुन तयार मान्छे हुँ भनेर कबुलियत नामा गर्न लाज नहुने, ती झोले नहुने तथाकथित निष्पक्षताका आलोचनात्मक चेतका यस्ता कुराहरूका कुनै भ्रममा नपरौ। मलाई अलिकति पनि अप्ठ्यारो लाग्दैन। म जनताको झोला बोकेर हिँड्ने मान्छे हौ। जनताका हितहरूको झोला बोक्ने, राष्ट्रका इज्जतको, राष्ट्रका हितहरूको झोला बोक्ने, परिवर्तनको झण्डा माथि उठाउने एउटा झोले हौ।
प्रधानमन्त्री ओलीले देश संक्रमणकालमा रहेको र सही निकास खोजिरहेकाले देशको परिस्थितिमा सुधार ल्याउनका लागि बुद्धिजीवी वर्गको सक्रिय र नेतृत्वदायी भूमिका हुनुपर्ने बताउनुभयो। हिजै काठमाण्डुमा राष्ट्रिय स्वास्थ्य कर्मी महासंघ नेपालको 5 राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले चिकित्सा क्षेत्रको महत्व मान्छेको आयुसँग जोड़िएकाले स्वास्थ्य कर्मीलाई आफ्नो राष्ट्रिय दायित्वबाट विमुख नहुन अनुरोध गर्नु भयो। कार्यक्रममा प्रधानमन्त्री ओलीले निरंकुश राजतन्त्रमा विकास र सुशासन हुन नसकेकाले नै जनताको लामो संघर्षबाट लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताउनुभयो। प्रधानमन्त्री ओलीले गणतन्त्रको रक्षा गर्नु हरेक सचेत नागरिकको दायित्व भएकाले एकताबद्ध हुनुपर्नेमा जोड़ दिनुभयो। हिजै काठमाण्डुमा कान्तिपुर मीडिया ग्रुपद्वारा आयोजित हाफ म्याराथनको शुभारम्भपछि प्रधानमन्त्री ओलीले एकजना कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु निराधार र अनुचित भएको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकमाथि कुनै आरोप नलागेको र कुनै निकायले छानबिन नगरेको अवस्थामा प्रतिपक्षी दलले असम्भव माग राखेर सदन अवरोध गर्न नहुनेमा जोड़ दिनुभयो। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष 2082 83 लागि सरकारले ल्याएको बजेट निर्माणका क्रममा आधारभूत सिद्धान्त मूल्य मान्यता र सीमालाई अनुसरण गरिएको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार संघ नाफिसद्वारा हिजो काठमाण्डौमा आयोजित बजेट पछिको छलफलमा वहाँले मेहनतका साथ काम गरे राजस्व लक्ष्य पनि सहजै पूरा गर्न सकिने गरी निर्धारण गरिएको स्पष्ट पार्नुभयो। अन्तर्राष्ट्रिय स्तरबाट प्राप्त हुन सक्ने सहयोग सीमाको पाटोलाई पनि हेक्का राखेर बजेट निर्माण गरिएको बताउनुहुँदै वहाँले स्रोत अनुमान ठिकै रहेको प्रतिक्रिया पाएकाले त्यसलाई प्रभावकारी परिचालनबाट पूरा गर्न सकिने दावी गर्नुभयो। कार्यक्रममा पूर्व अर्थमन्त्री जनार्दन शर्माले विगतको निरन्तरताका रूपमा ल्याइएको बजेटले अर्थतन्त्र सुधार र नागरिकको जीवनमा समृद्धि दिलाउन नसक्ने जिकिर गर्नुभयो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले बजेट कार्यान्वयनमा प्रमुख प्रतिपक्ष दल र निजी क्षेत्रले दिएका सुझावलाई आत्मसात गर्ने विश्वास दिलाउनुभयो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालीलाई विदेशीमा लगानी गर्न दिने विषय निकै महत्वपूर्ण र ऐतिहासिक रहेको भन्दै महासंघले दिएका सुझाव अधिकांश समेटिएको प्रतिक्रिया दिनुभयो। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले अप्ठ्यारो परिस्थितिमा आएको बजेट विकासमुखी र महत्वाकांक्षी हुनुका साथै आईटी र प्रविधिलाई ध्यानमा राखिएकोमा सराहना गर्नुभयो। नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष विष्णु अग्रवालले लगानी मैत्री वातावरण र निजी क्षेत्रको मनोबल उठाउने ढंगबाट बजेट ल्याइएको बताउनुभयो। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले आगामी आर्थिक वर्ष 2082/83 बजेट समूह लक्षित नभई समग्रमा सबै क्षेत्रलाई समेटेको बताउनुभयो। नेपालमा मनसून भित्रिएको 24 घण्टा नबित्दै पूर्वी नेपालको विभिन्न क्षेत्रमा बाढ़ीले क्षति पुर्याएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार हिजो बिहान परेको अविरल वर्षाका कारण धरान धनकुटा सड़क खण्डको साँगुरी गढ़ी गाउँपालिका 6 स्थित फेदीको 100 मिटर सड़क लेउती खोलाको बाढ़ीले बगाएको छ। नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले पूर्वी नेपालको झापा तथा धरान धनकुटा सड़क क्षेत्रमा बाढ़ी पहिरोका घटना भएको र सो क्षेत्रमा उद्धार तथा नागरिकको सुरक्षाका लागि प्रहरी टोली परिचालन गरेर विपद व्यवस्थापनको कार्य भइरहेको बताउनुभयो। नेपालमा मनसून भित्रिने सरदर भन्दा 15 दिन अगावै बिहिबार रातीदेखि मनसून भित्रिएको थियो। पानी पार्ने प्रणाली अहिले उत्तरतिर सरिरहेको र थप पानी पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले बुलेटिन मार्फत जानकारी गराएको छ। आगामी 3 दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने पूर्वानुमान भए पनि बढ़दो हुने देखिएको जनाइएको छ। त्यसैले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन अनुरोध पनि गरिएको छ। यसैबीच अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढ़ीले कोशी राजमार्ग अन्तर्गत धरान धनकुटा सड़क खण्डको एक भाग बगाएपछि अवरूद्ध भएको सड़क हिजो साँझदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। साँगुरी गढ़ी गाउँपालिका 6 स्थित फेदी मूलघाटमा खोलाले सड़क बगाएपछि राजमार्ग अवरूद्ध भएको थियो। अस्थायी डाइभर्सन गरेर एकतर्फी सवारी सञ्चालन गरिएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता भीमबहादुर दाहालले जानकारी दिनुभयो। सड़क अवरूद्ध हुँदा धरान र धनकुटातर्फ जाने सवारी साधन बाटोमा अलपत्र परेका थिए। ती सवारी साधनका यात्रीलाई नेपाल प्रहरी तथा नेपाली सेनाको सहयोगमा वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाइएको थियो। सड़क अवरूद्ध हुँदा कोशी राजमार्ग र तमोर करिडोर भएर पूर्वी तराईको धरानबाट भेडेटार, धनकुटा हुँदै भोजपुर, संखुवा सभा, ताप्लेजुङ र पाँचथर जाने सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको थियो। कर्णाली राजमार्ग 4 दिन मर्मतका लागि बन्द हुने भएको छ। कर्णाली राजमार्गको खुलालु लालीघाट सड़क खण्ड आगामी मंगलबारदेखि 4 दिन सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको हो। जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको सरोकारवालाको बैठकले सड़क स्तरोन्नतिका लागि 4 दिन बन्द गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्लाधिकारी जनक शर्माले बताउनुभयो। भोजपुरको पूर्वी अरूण गाउँपालिकामा 1500 क्षमताको अस्पताल भवन निर्माण भएसँगै अस्पताल सञ्चालनका लागि गाउँपालिकाले पहल थालेको छ। पूर्वी अरूण गाउँपालिका र त्यस आसपासका नागरिकलाई विशेषज्ञ सेवा दिन सक्ने गरी अस्पताल सञ्चालनको पहल भइरहेको गाउँपालिकाले जनाएको छ। भोजपुरबाट संवाददाता निरोज कोइरालाको रिपोर्ट।
अरूण गाउँपालिका भित्रका मात्र नभएर छिमेकी पालिकाका नागरिकलाई समेत प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने गरी बनेको भवनमा अस्पताल सञ्चालनका लागि आवश्यक तयारी थालिएको गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले बताउनुभयो। अस्पताल सञ्चालन गरी विशेषज्ञ सेवा प्रदान गर्ने तयारी रहेको अध्यक्ष खत्रीको भनाइ छ।
स्थानीय निकायले 15 बेडको हस्पिटल सञ्चालन गर्न सक्ने क्षमता नरहिरहेको अवस्थामा 16-17 करोड रुपियाँको निकासा गरेर राज्यले जाने यत्रो बिल्डिङ बनाउने जुन एउटा नीति लियो यसलाई कार्यान्वयनमा ल्याउनको लागि गभर्मेन्टको नै पोलिसीहरू बन्नुपर्छ।
अस्पताल भवन बनेसँगै आवश्यक दरबन्दी अनुसारका स्वास्थ्यकर्मी उपकरण लगायतको व्यवस्थापनका लागि संघीय तथा प्रदेश सरकारसँगै स्वास्थ्यसँग सम्बन्धित निकाय तथा व्यक्तिहरूसँग समेत आवश्यक सहयोगका लागि गाउँपालिकाले पहल थालेको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर भूपेन्द्र बस्नेत, प्रतिष्ठानका शिक्षाध्यक्ष प्राध्यापक डाक्टर लोचन कार्की लगायतको स्वास्थ्य कर्मीको टोलीले अस्पतालको अनुगमन सहित आवश्यक सहयोगका विषयमा पालिकासँग छलफल समेत गरेको छ। प्रतिष्ठानका शिक्षाध्यक्ष प्राध्यापक डाक्टर लोचन कार्कीले निर्माणधीन अस्पताल सञ्चालनमा सहयोग गर्ने बताउनुभयो।
गाउँघरमा डाक्टरहरूलाई पुर्याउनु पर्ने चुनौती छ, यसको लागि राज्यले स्वास्थ्य कर्मीहरूलाई आफ्नै देशमा टिकाउनको लागि एउटा त दरबन्दीहरू थप्नुपर्ने आवश्यक देखिन्छ, किनभने 2048 सालदेखि दरबन्दी नथपेको अवस्था छ।
अरूणमा प्रभावकारी स्वास्थ्य सेवा सञ्चालनका लागि आफूहरू लागि परेको बताउँदै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर भूपेन्द्र बस्नेतले व्यक्तिगत तथा संस्थागत सहयोगको प्रतिबद्धता जनाउनुभयो।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालले के गर्न सक्छ, अमेरिका नेपाल मेडिकल फाउन्डेशनले के गर्न सक्छ, अरू विभिन्न किसिमका यस्ता दाता संगठनहरू अर्गनाइजेसनहरू छन् तिनीहरूले के गर्न सक्छ, समग्रमा यसलाई पूर्ण रूपमा सञ्चालन गरेर आम नागरिकलाई स्वास्थ्य सेवा पुर्याउन पाइयो भने हामी यो अरूण गाउँपालिकामा टेकेको आज आएको चाहिँ एकदमै उपयोगी हुन्छ।
दुर्गम क्षेत्रमा बनेका यस्ता अस्पतालहरूमा प्रभावकारी सेवा दिन सकिएमा आर्थिक अवस्था कमजोर भएका नागरिकलाई सबैभन्दा बढी सेवा मिल्नेछ। रेडियो नेपालका लागि निरोज कोइराला, भोजपुर।
वर्षा र सहकालका देवता रातो मच्छिन्द्र नाथको भोटो आज देखाइने भएको छ। भोटो जात्रालाई करिब 800 वर्ष अघि जावलाखेल जात्रा भनिन्थ्यो। जाको अर्थ भात, वलाको अर्थ छर्ने भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छिन्द्र नाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आउनुभएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य कीर्ति मदन जोशीले जानकारी दिनुभयो। भूत प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ। भोटो जात्रा शुरू भएको एकिन तिथिमिथि अहिलेसम्म पत्ता नलागेको उहाँले बताउनुभयो। मच्छिन्द्रनाथको यात्रा भने करिब 1300 वर्ष अघि नै शुरू भएको हो। पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ। यस अवसरमा सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिएको छ। कञ्चनपुरमा भूमि समस्या समाधान आयोगले भूमिहीन र अव्यवस्थित बसोबासीको जग्गा नापीको काम शुरू गरेको छ। आयोगले कञ्चनपुरका सबै पालिकामा नापी टोली गठन गरेर जग्गा नापीको काम गरिरहेको भूमि समस्या समाधान आयोगका अध्यक्ष नेत्र प्रकाश पन्तले जानकारी दिनुभयो। उहाँका अनुसार अहिले नापीका लागि सबै पालिकामा टोली खटिएको छ। नापी टोलीमा आयोगका 20 जना अमीन र 13 जना सर्वेक्षक छन् भने स्थानीय पालिकाका 27 अमीन र 6 जना सर्वेक्षकले जग्गा नापजाँचको काम गरिरहेको उहाँले बताउनुभयो। नेपाल आयल निगमले डिजेल, मट्टीतेल र पेट्रोलको मूल्य बढ़ाएको छ। निगम संचालक समितिको बैठकले गएरातीदेखि लागू हुने गरी डिजेल, मट्टीतेलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर 1 र पेट्रोलमा प्रति लिटर 2 रूपियाँ बढ़ाएको हो। निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ। मूल्य बढ़ेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा डिजेल र मट्टीतेल क्रमशः प्रति लिटर 140.50 रूपियाँ, 142 रूपियाँ र 143 रूपियाँ तथा पेट्रोल क्रमशः प्रति लिटर ₹56.50, ₹158 र ₹159 तोकिएको छ। इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य सूची अनुसार डिजेल मट्टीतेल र पेट्रोलको मूल्य बढ़ेर तथा हवाई इन्धनको नयाँ खरिद मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ। बाँकेको कोहलपुरदेखि कर्णालीसम्म विद्युत पुर्याउने उद्देश्यका साथ कोहलपुर सुर्खेत 132 केभीए विद्युत प्रसारण लाइन तान्ने काम चलिरहेको छ। प्रसारण लाइन विस्तारको काम करिब अन्तिम चरणमा पुगे पनि मुआवजा विवादले निर्धारित समयमै टुंगिने सम्भावना भने टरेको छ। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
बहुप्रतीक्षित बाँकेको कोहलपुर सुर्खेत 132 केभीए प्रसारण लाइनको काम 90% पूरा भएको छ। 159 मध्ये 155 वटा टावर निर्माण भइसकेका छन्। 52 किलोमिटर मध्ये 38 किलोमिटर लाइन विस्तारको काम पनि पूरा भइसकेको छ। बाँके र बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्ने 1356 वटा रूख मध्ये 1200 वटा रूख कटान पनि भइसकेका छन्। आयोजनाको काम पूरा हुनै लाग्दा पनि बाँकेको बानियाभार र सुर्खेतको सुब्बा कुनामा स्थानीयको अवरोध नहर्दा काम प्रभावित भइरहेको छ। कोहलपुर सुर्खेत 132 केभीए विद्युत प्रसारण लाइन आयोजना निर्देशक कृष्ण खड्का:
बैजनाथ वडा नम्बर 4 को 3 वटा टावरको समाधान छिटै भएमा 4-5 महिना करिबमा सुर्खेतमा लाइन ल्याउन सक्ने अवस्थामा छ।
स्थानीयको अवरोधका कारण बाँकेमा 3 र सुर्खेतमा 1 टावर अझै राख्न सकिएको छैन। स्थानीयले चलन चल्तीको दरेटमा मुआवजा क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै उच्च अदालत पुगे। उच्च अदालतले उनीहरूको रिट बदर गरेर काम अगाडि बढ़ाउन आयोजनालाई आदेश पनि दियो। आफूहरू विकास विरोधी नभए पनि चलन चल्तीको दरेटमा आफूहरूले क्षतिपूर्ति पाउनुपर्ने उनीहरूको माग छ। एकजना स्थानीय कमल बिसी:
समुदाय लगायत सबैको त्यो जग्गा छ नि, सबैको माग के हो त भन्दा कम्तीमा प्रयोग नआउने जग्गाको मूल्य उचित मूल्य हिसाब गरेर दिँदा एउटा गौरवको आयोजना हो। यो आयोजना चाहिँ अवरोध गर्नुहुन्न तर उचित मूल्य नलिएसम्म दिनुहुन्न भन्ने कुरा क्लियर नै हो।
पहिलो चरणमा कोहलपुरदेखि सुर्खेत, दोस्रो चरणमा सुर्खेतदेखि दैलेख र तेस्रो चरणमा दैलेखदेखि जुम्लासम्म 132 केभीए विद्युत पुर्याउने लक्ष्य छ। यही आउने असार मसान्तभित्र कर्णालीमा विद्युत पुर्याउने योजना भए पनि मुआवजा विवाद कायमै रहेकाले कहिले टुङ्गो लाग्छ भन्ने यकिन छैन। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
चीन भ्रमणमा रहनुभएकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र चीनको 13 राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका उपाध्यक्ष तथा चिनिया अन्तर्राष्ट्रिय समझदारी संघका अध्यक्ष जी बिङस्वान बीच गान्सु प्रान्तको डुनह्वाङ शहरमा भेटवार्ता भएको छ। भेटमा पूर्व राष्ट्रपति भण्डारीले दुई देशबीचका समझदारीहरू विभिन्न कारणले कार्यान्वयन हुन विलम्ब भए पनि अब त्यसलाई अगाडि बढ़ाउन दुवै पक्ष क्रियाशील हुनुपर्ने बताउनुभयो। भेटमा चिनिया अन्तर्राष्ट्रिय समझदारी संघका अध्यक्ष जी बिङस्वानले भण्डारी नेपालको राष्ट्रपति हुनुहुँदा चीनका राष्ट्रपति सी चिनफिङबाट भएको नेपाल भ्रमण र त्यस वखत सम्पन्न समझदारीले दुई देशको सम्बन्धमा नयाँ आयाम थपेको बताउनुभयो। म्याग्दीका किसानले शुरू गरेको टिमुर खेती लोभलाग्दो आमदानीको माध्यम बन्दै गएको छ। म्याग्दीका किसानले खोल्सा खाल्सी पाखु र खेती नहुने ठाउँमा प्राकृतिक रूपमा उम्रेका बिरूवा र बोटहरूको संरक्षण गरी आमदानी गरिरहेका छन्। आयुर्वेदिक चिकित्सामा टिमुर लाई धेरै रोगको औषधि मानिन्छ। पाखु जग्गामा मात्रै नभई खेतीयोग्य जग्गामा समेत टिमुर लगाएका कृषकले टिमुरको फल बिक्री गरेर वार्षिक 2 लाखदेखि 7 लाखसम्म आमदानी गर्दै आएका कृषि प्राविधिकहरूले बताएका छन्। अब अन्तर्राष्ट्रिय समाचार। प्यालेस्टाइनी विद्रोही समूह हमासले गाजामा युद्धविरामका लागि अमेरिकाले गरेको प्रस्तावको जवाफ दिएको छ। हमासले अमेरिकी प्रस्तावलाई स्पष्ट रूपमा स्वीकार वा अस्वीकार गरेको छैन, यद्यपि हालको प्रस्तावमा केही विषयहरू थप गर्न माग गरेको छ। हमासले अमेरिकाको युद्धविराम प्रस्तावको प्रतिक्रियामा 10 जीवित इजरायली बन्धक र 18 जनाको शव फिर्ता गर्ने प्रस्ताव राखेको छ, तर उसले यो योजनामा केही संशोधनहरू गर्न माग गरेको हो। हमासले गाजामा स्थायी युद्ध विराम, इजरायली सेनाको पूर्ण फिर्ती र मानवीय सहयोग निरन्तरता गर्ने ग्यारेन्टीको माग दोहोर्याएको छ। अमेरिकाले भने हमासलाई युद्ध विराम प्रस्तावलाई बिना शर्त स्वीकार गर्न पुनः आग्रह गरेको छ। भारतको अरूणाचल प्रदेश र आसाममा भारी वर्षापछिको पहिरोमा परि 14 जनाको मृत्यु भएको छ। अरूणाचल प्रदेश, आसाम, मेघालय र मिजोरममा वर्षाका कारण विभिन्न स्थानहरूमा बाढ़ी पहिरो गएको बीबीसी हिन्दीले जनाएको छ। मृत्यु हुनेमा चार बाल बालिका र दुई महिला रहेका छन्। भारी वर्षा र हावाहुरीका कारण आसाम, अरूणाचल प्रदेश र मेघालयका केही जिल्लाहरूमा त्यहाँको सरकारले चेतावनी पनि जारी गरेको छ। श्रीलंकाको सिलोन श्रीलंकामा पनि खराब मौसमका कारण करिब 6,000 मानिस प्रभावित भएका छन्। श्रीलंकाको सिलोन विद्युत समितिले मुलुकभर भारी मनसुनी वर्षा र तीव्र हावाका कारण 50,000 भन्दा बढ़ी जनसंख्या विद्युत कटौतीका कारण प्रभावित भएको जनाएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रको मनोबल बढ़ाएको सरकारवालाहरूले बताएका छन्। निजी क्षेत्रलाई व्यापारमा सरलीकरण र लगानी सुरक्षाको प्रतिबद्धता बजेटमा गरिएकाले यसले स्वदेशी तथा विदेशी लगानी बढ़ाउन मद्दत पुग्ने व्यवसायीहरूको विश्वास छ। यसैबीच औद्योगिक नगरी वीरगंजका उद्योगी व्यवसायीले आगामी आर्थिक वर्षको बजेट नयाँ उद्योग खोल्नका लागि प्रोत्साहन गर्ने किसिमको रहेको प्रतिक्रिया दिएका छन्। बजेटमा विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापना गर्ने अनुमति प्राप्त उद्योगलाई शुरूका 3 वर्षको भाड़ा छूट दिने भनिएको छ। यस्तै बजेटमा औद्योगिक क्षेत्रका उद्योगले उत्पादनको 30% भन्दा बढ़ी निर्यात गरेमा विशेष आर्थिक क्षेत्रका उद्योग सरहको सुविधा दिने पनि उल्लेख गरिएको छ। वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले बजेटले समग्रमा निजी क्षेत्रलाई आशा जगाएको बताउनुभयो। सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत विद्युतीय सवारी साधनमा कर वृद्धि नगरेको कुरालाई पनि उद्योगी व्यवसायीले सकारात्मक रूपमा लिएका छन्। सरकारले भारतीय पर्यटकले साथमा ल्याउन पाउने 25,000 रूपियाँको सीमा हटाएको छ। आगामी आर्थिक वर्षको बजेटले हवाई तथा स्थल मार्गबाट नेपाल प्रवेश गर्ने विदेशी पर्यटकले नेपालमा विनिमय हुने 5,000 अमेरिकी डलर बराबरको विदेशी मुद्रा वा ट्राभलर्स चेक साथमा ल्याउन पाउने व्यवस्था गरेपछि भारतीय पर्यटकले साथमा ल्याउन पाउने 25,000 रूपियाँको सीमा हटेको हो। बजेटको यो प्रावधानले पर्यटकलाई सुविधा हुनुसँगै खर्च गर्ने क्षमता बढ़ाउने होटल एसोसिएशन अफ नेपाल हालले जनाएको छ। नेपालको प्रसिद्ध धार्मिक स्थलहरू पशुपतिनाथ क्षेत्र, मुक्तिनाथ क्षेत्र, स्वर्गद्वारीसँगै पर्यटकीय नगरी पोखरा, जनकपुर, लुम्बिनी लगायतका पर्यटकीय क्षेत्रमा भारतीय पर्यटकको आगमन बाक्लो हुने गर्दछ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो सुरेन्द्रमणि त्रिपाठी। अब खेल समाचार।
प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा यही जेठ 24 गते प्रज्ञा स्मृति प्रथम महिला तथा पुरूष राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ। ब्रेकुटी मण्डप स्थित नेपाल पुलिस क्लबमा हुने सो प्रतियोगितामा पुरूषतर्फ 5 वजन समूह बीच र महिलातर्फ खुला प्रतिस्पर्धा हुने प्रतिष्ठानका निर्देशक गंगा दाहालले जानकारी दिनुभयो। पुरूषतर्फ 60, 65, 70, 75 तथा 75 केजी तौल भन्दा माथिका समूह बीच प्रतिस्पर्धा हुनेछ। यस वर्ष प्रतिष्ठानले पहिलो संस्करणमा शारीरिक सुगठन खेलमा आबद्ध खेलाड़ी सबैलाई समेट्ने गरी राष्ट्रिय स्तरको खुला शारीरिक सुगठन प्रतियोगिता गरेको हो। लीला सेन्चुरी मेमोरियल U16 लुम्बिनी प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा घरेलु टोली रूपन्देहीको टीम च्याम्पियन बनेको छ। भैरहवामा सम्पन्न फाइनल खेलमा दाङलाई 62 रनले पराजित गर्दै रूपन्देही च्याम्पियन बनेको हो। रूपन्देहीको जितमा लक्ष्मण कुमारले उत्कृष्ट बलिङ गरे। भैरहवा स्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको फाइनल खेलमा टस जितेर ब्याटिङ गरेको रूपन्देहीले निर्धारित 35 ओभरमा 24 ओभर 5 बल खेल्दै सबै विकेट गुमाएर 131 रनको मध्यम योगफल बनायो। रूपन्देहीका लागि सिद्धार्थ ढकालले 54 रनको अर्धशतकीय पारी खेले। 45 बलको सामना गरेका उनले 4 चौका र 4 छक्का प्रहार गरे। 132 रनको लक्ष्य पछ्याएको दाङ 22 ओभर 1 बलमा सबै विकेट गुमाएर 69 रनमै समेटियो। प्रतियोगितामा रूपन्देहीका लक्ष्मण कुमार म्यान अफ द फाइनल घोषित भए। लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजना र रूपन्देही क्रिकेट संघको समन्वयमा राष्ट्रिय U16 क्रिकेटका लागि लुम्बिनी प्रदेश स्तरीय टीम छनौट गर्न प्रतियोगिता आयोजना गरियो। प्रतियोगितालाई भैरहवाका व्यवसायी रामकिशन विकले आफ्नै स्वर्गीय श्रीमती लीला सेन्चुरीको नाममा मुख्य प्रायोजन गरेका त्यहाँबाट हाम्रा संवाददाता शशी पन्थीले जानकारी दिनुभयो। ताप्लेजुङमा शनिबार बिहान सम्पन्न सिदिङवा म्याराथनमा पुरूषतर्फ विभीषण लिङदेन र महिलातर्फ जुही राई प्रथम भएका छन्। प्रथम सिदिङवा धाम पर्यटन महोत्सवको अवसरमा आयोजित खुला म्याराथन प्रतियोगितामा लिङदेन र राई अन्य प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम भएका हुन्। यस्तै म्याराथनमा पुरूषतर्फ फिदिम नगरपालिका 4-5 थर का विशाल राई दोस्रो र ताप्लेजुङकै मैवा खोला गाउँपालिका छ फाकुम्बाका प्रकाश लिम्बु तेस्रो भएका छन्। तेह्रौं कान्तिपुर हाफ म्याराथनको उपाधि आर्मीका धावक खड्क बहादुर खड्का र ओलम्पियन धाविका सन्तोषी श्रेष्ठले जितेका छन्। दुवै पहिलो पटक च्याम्पियन बनेका हुन्। खड्क बहादुरले 1 घण्टा 6 मिनट 47 सेकेण्डमा दौड़ पूरा गरे। धादिङकी सन्तोषीले 1 घण्टा 23 मिनट 28 सेकेण्डमा दौड़ सकिन्। एपीएफका धावक गोपीचन्द्र पार्की तेस्रो भए। उनले 1 घण्टा 8 मिनट 48 सेकेण्डमा दूरी पार गरेका थिए।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो रमेश टमाटा। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाड़ी भागका केही स्थानमा र बाँकी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाड़ी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा काठमाण्डौ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.4 डिग्री सेल्सियस न्यूनतम तापक्रम 20.1 डिग्री सेल्सियस रहेको छ। आज दिउँसो काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। सूर्योदय आज बिहान 5:09 भयो भने सूर्यास्त भरे बेलुकी 6:56 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। समृद्धि, राष्ट्रिय हित र परिवर्तनलाई केन्द्रमा राखेर अघि बढ़नुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। निरंकुश राजतन्त्रमा विकास र सुशासन हुन नसकेकाले नै जनताको संघर्षबाट लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उहाँको भनाई। आगामी आर्थिक वर्षको बजेट विकासमुखी, महत्वाकांक्षी र प्रविधिलाई प्रोत्साहित गर्ने गरी आएको उद्योगी व्यवसायीहरूको प्रतिक्रिया। मनसून भित्रिएको 24 घण्टा नबित्दै पूर्वी नेपालका विभिन्न क्षेत्रमा बाढ़ीले क्षति। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आज देखाइने। र गाजामा स्थायी शान्तिको प्रतिबद्धता भए मात्रै युद्ध विरामका लागि तयार हुने विद्रोही समूह हमासको अडान। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।